प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 13 दिन बाँकी।
यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशको सुरक्षा व्यवस्थाका बारेमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा छलफल। स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन। निर्वाचनका लागि आवश्यक स्रोत साधनको कमी हुन नदिने अर्थमन्त्री रामेश्वर खनालको प्रतिबद्धता। म्याग्दी र मुस्ताङ जोड्ने मालढुङ्गा बेनी सड़कको स्तरोन्नति सम्पन्न। फिलिपिन्समा भारी वर्षापछिको पहिरोमा परि 7 जनाको मृत्यु। र आहारा गोल्ड कपको उपाधिका लागि भोलि आयोजक सहारा क्लब र जाउलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुँदै। अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ निष्पक्ष स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। मुस्ताङको जोमसोमस्थित नेपाली सेनाको इन्द्रवक्ष गणमा आज आयोजित निर्वाचन लक्षित छलफल तथा अन्तर्क्रियामा उहाँले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचन लक्षित सुरक्षा योजना बारे जानकारी गराउनु भएको थियो। त्यसै गरी जिल्ला मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म भएका प्रगतिका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो। आजै प्रधानमन्त्री कार्कीले निर्वाचनका सम्बन्धमा गण्डकी प्रदेशको सुरक्षा व्यवस्था लगायतका विषयमा जानकारी लिनुभएको छ। प्रधानमन्त्री कार्कीलाई प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरे, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल लगायतले निर्वाचन तथा सुरक्षा व्यवस्था लगायत विषयमा जानकारी गराउनु भएको थियो। अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोत साधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज ललितपुरमा आयोजित नेपाल पर्यटन गोष्ठीमा उहाँले निर्वाचनलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्रीले अब आर्थिक विषयमा केन्द्रित हुने समय आएको बताउँदै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्नुभयो। उहाँले पर्यटनलाई उद्योग सरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेद्वारलाई आफ्नो घोषणा पत्र आयोगमा दर्ता गराउन निर्देशन दिएको छ। आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेद्वारले सार्वजनिक गरेको घोषणा पत्र आयोगमा बुझाउन निर्देशन दिएको हो। आयोगको साप्ताहिक कार्य प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सीतापुन श्रीष्ठले राजनीतिक दल तथा उम्मेद्वारहरूलाई निर्वाचन आयोगको केन्द्रीय कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा घोषणा पत्र बुझाउन आग्रह गर्नुभयो।
निर्वाचन आचार संहिता 2082 दफा 37 चाहिँ राजनीतिक दलले र उम्मेद्वारले आफ्नो घोषणा पत्र बुझाउनु पर्ने आयोगमा र सम्बन्धित निर्वाचन कार्यालयमा भन्ने व्यवस्था छ। सोही बमोजिम यो कार्यलाई पनि निर्वाचन आयोगले एकदमै महत्वको साथ हेरिरहेको छ र राजनीतिक दललाई अथवा उम्मेद्वारलाई हामीले घोषणा पत्र बुझाउनका लागि निर्देशन पनि दिएका छौं र उहाँहरूलाई अनुरोध पनि गरेका छौं। जसमध्ये हालसम्म 41 दलले घोषणा पत्र पेश गरिसक्नु भएको छ र उम्मेद्वार को डाटा चाहिँ हामीसँग आइसकेको छैन। जिल्ला तहमा निर्वाचन कार्यालयमा उहाँहरूले पेश गर्नुहुन्छ।
हालसम्म जम्मा 41 दलले आफ्नो घोषणा पत्र आयोगमा पेश गरिसकेको आयोगले जनाएको छ। सहायक प्रवक्ता पुनले सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशका जिल्लाहरूमा मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानी भइसकेको र बाँकी प्रदेशका जिल्लाहरूमा मतपत्र बाहेकका अन्य सामग्री पुगिसकेको र मतपत्र पुग्ने क्रममा रहेको बताउनुभयो। निर्वाचन आयोगले बदर हुने मत संख्या घटाउनका लागि यही फागुन 3 गतेदेखि सबै पालिकाका वडाहरूमा स्वयंसेवक खटाएर निर्वाचन शिक्षा कार्यक्रम संचालन गरिरहेको, नमूना मतपत्र मार्फत मतदाताको बस्ती र घर दैलोमा पुगेर मतदान प्रक्रियाबारे जानकारी गराइरहेको र मतदाता शिक्षाका लागि 345 वटा डिजिटल सामग्रीहरू उत्पादन गरी आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्यूबमा राखिएको जनाएको छ। नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय अनुशासन समितिको कार्यविधि 2082 पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको समिति बैठकले सो कार्यविधि पारित गरेको कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेद्वार विरूद्ध उम्मेद्वारी दिएका व्यक्ति, निजका प्रस्तावक, समर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यका सम्बन्धमा छलफल भएको कंग्रेसले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ। निर्वाचन आयोग र नेपाल कानून समाजद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बढ़ीभन्दा बढ़ी जनताको सहभागिता सहित निर्वाचनलाई ऐतिहासिक एवं उत्सवमय बनाउने कार्यमा सम्बद्ध सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताउनु भएको छ। पोखरा विश्वविद्यालयको 21 औं दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकता अनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड़ दिनुभयो। पोखरा महानगरपालिका 30 खुदी ढुंगेपाटनमा आयोजित 21 औं दीक्षान्त समारोहमा पोखरा विश्वविद्यालयमा अध्ययन गरेका 6622 जना दीक्षित भएका छन्। विभिन्न तह र संख्यामा उच्च शिक्षा हासिल गरेका उनीहरूलाई उपाधि प्रदान गरिएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा बेनी सड़क स्तरोन्नति गर्ने कार्य सम्पन्न भएको छ। चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी जोन सोम कोरला सड़क योजना मार्फत मालढुङ्गा बेनी सड़कलाई 2 लेनको 11 मिटर फराकिलो बनाएर स्तरोन्नति गरिएको हो। 52,86,00,000 रूपियाँको लागतमा 13 किलोमिटर दूरीको सड़क मध्ये 960 मिटर बाहेकको ठाउँमा कालोपत्र र ढलान सकिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभयो। मुस्ताङ र कोरलाका सड़क सञ्जालमा जोड़िएपछि यातायातका साधनको चाप बढ़दा साँघुरो सो सड़क पछिल्लो समय जीर्ण बनेको थियो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संघीय संसद भवनको अवलोकन गर्नुभएको छ। अध्यक्ष दाहाल सहित शहरी विकास मन्त्री प्राध्यापक डाक्टर कुमार इङनाम, संघीय संसदका महासचिव पदम प्रसाद पाण्डे सहितका पदाधिकारीले सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद भवनको आज अवलोकन गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार. फिलिपिन्सको डाभाओ डे ओरो र डाभाओ ओरिएन्टल प्रान्तमा भारी वर्षापछि गएको पहिरोमा परि कम्तीमा 7 जनाको मृत्यु भएको छ. स्थानीय बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न अधिकारीहरूले प्रभावित क्षेत्रको मूल्याङ्कन अवलोकन जारी राखेको फिलिपिन्स रेड क्रसका अध्यक्ष र प्रमुख कार्यकारी अधिकारी रिचर्ड गोर्डनले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ. निरन्तर अनुगमन र द्रुत प्रतिक्रिया सञ्चालनका साथ प्रभावित प्रान्तहरूमा रेडक्रस शाखाहरू उच्च सतर्कतामा रहेको गोर्डनले बताउनुभयो. अधिकारीहरूले क्षतिको आकलन र प्रभावितहरूको सुरक्षा सुनिश्चितताको प्रयास जारी राखेका छन्.
अर्थमन्त्री रामेश्वर प्रसाद खनालले देशमा गुणस्तरीय रोजगारी सिर्जनाका लागि सरकारले थप लगानी गर्न आवश्यक भएको बताउनु भएको छ. त्रिभुवन विश्वविद्यालय आर्थिक विकास र प्रशासन केन्द्र सेडाद्वारा आयोजित आर्थिक विकास र प्रशासन विषय 2 दिने अन्तर्राष्ट्रिय सम्मेलनलाई ललितपुरमा सम्बोधन गर्दै अर्थमन्त्री खनालले गुणस्तरीय रोजगारी नेपालको लागि नयाँ विषय भएकोले त्यसको विकासका लागि आवश्यक नीतिगत व्यवस्था र लगानी आवश्यक भएकोमा जोड दिनुभयो. अर्थमन्त्री खनालले उपयुक्त र गुणस्तरीय रोजगारीको अभावमा देशका विभिन्न स्थानका युवाहरू दिन प्रतिदिन लागू औषधको लतमा फसेको हालै विभिन्न जिल्लाको भ्रमणका क्रममा आफूले पाएको उल्लेख गर्नुभयो. अर्थमन्त्री खनालले सरकारले आगामी दिनमा युवाहरूलाई गुणस्तरीय रोजगारी उपलब्ध गराउने गरी काम अघि बढ़ाउने पनि बताउनुभयो. कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले 16 योजनाले देशमा रोजगारी सृजनाका लागि प्रविधि तथा पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिएको बताउनुभयो. युवाहरूको रोजगारीलाई लक्षित गरी सरकारले विभिन्न योजना तथा कार्यक्रमहरू अघि सारेको तर त्यो अझै पर्याप्त हुन नसकेको पनि डाक्टर श्रेष्ठले उल्लेख गर्नुभयो. कार्यक्रममा सम्मेलनका संयोजक तथा योजना आयोगका पूर्व सदस्य डाक्टर राम कुमार भुइँयालले युवाहरूलाई सिप सिकाई स्वरोजगार बनाउने कार्यक्रम अघि सार्नु पर्नेमा जोड़ दिनुभयो. 2 दिनसम्म चल्ने सम्मेलनमा विश्वका विभिन्न 19 देशका अध्येता तथा प्राज्ञिक व्यक्तित्वहरूको सहभागितामा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरी छलफल गरिने कार्यक्रम रहेको छ. ग्लोबल मनी विकको 4th संस्करण आगामी चैत 2 गतेदेखि 8 गतेसम्म नेपालसहित विश्वभर मनाइने भएको छ. बाल बालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ग्लोबल मनी विक नेपालमा हरेक वर्ष जस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकको संयोजनमा आयोजना हुने भएको हो. राष्ट्र बैंकको संयोजनमा सन् 2013 नेपालमा यो अभियान सञ्चालन हुँदै आएको छ. अभियानबाट हालसम्म विश्वका 176 भन्दा बढी मुलुकका करिब 7 करोड़ बाल बालिका किशोर किशोरी र युवाहरू लाभान्वित भएको ओईसीडीले जनाएको छ. चालू आर्थिक वर्षको 7 महिनामा 3,25,558 जना पर्यटक मुस्ताङ क्षेत्रको भ्रमणमा पुगेका छन्. जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्म विदेशी 69,814 र स्वदेशी 2,52,664 पर्यटकहरू मुस्ताङ भित्रिएका छन्। गत वर्षको साउनदेखि माघसम्म 3,40,729 विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेका थिए. प्रहरीको तथ्याङ्क अनुसार गत वर्षको 8 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा 18,171 जना 5.33% पर्यटक कम पुगेका छन्। कर्णाली प्रदेशमै पहिलो पटक निजी क्षेत्रबाट सिपमा आधारित सिकाई मेला सञ्चालन गरिएको छ. सुर्खेत वीरेन्द्रनगर स्थित सिद्ध पाइला विद्यालयले सिपमा आधारित सिकाई मेला सञ्चालन गरेको हो. मेलामा विद्यालयले परम्परागत रूपमा सञ्चालनमा रहेका औजार प्रयोग गर्ने तरिका समेत सिकाएको छ. सिपमा आधारित सिकाई मेलामा खाना बनाउने तरिका तथा विभिन्न परम्परागत औजारको प्रयोग तथा प्रदर्शन गरिएको थियो. लोप हुँदै गरेका सामग्रीहरू समाजमा भइरहेको विकासका विषयमा भौतिक सामग्रीको प्रस्तुतिबाट सिकाई गरिएको थियो.
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य. अब खेल समाचार.
25 आहारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा ए डिभिजन टोली जावलाखेल युथ क्लब र आयोजक सहारा क्लब बीच शनिबार फाइनल खेल हुँदैछ. उज्बेकिस्तानको आभा एएफसीलाई 1-0 गोलले पराजित गर्दै जावलाखेल फाइनलमा पुगेको हो भने मनाङ मर्स्यादी क्लबलाई सेटन देथमा 6-7 गोलले पराजित गर्दै आयोजक सहारा क्लब फाइनलमा प्रवेश गरेको हो. जावलाखेल 14 वर्षपछि आहारा गोल्डकपको फाइनलमा पुगेको हो भने सहारा 9 वर्षपछि आहाराको फाइनलमा खेल्दैछ. शुक्रबारदेखि शुरू भएको जे ट्रफी क्रिकेट अन्तर्गत पहिलो दिन भीम सार्कीले शतक बनाएका छन्. टस हारेर पहिले ब्याटिङमा उत्रेको पुलिसले 53.3 ओभरमा 187 रनमा 8 विकेटको अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो. उसका लागि साहिद खानले सर्वाधिक 38 रन बनाए. त्यस्तै कप्तान आरिफ शेख 36 रनमा अवजित रहँदा ओपनर कुशल भुर्तेलले 30 रन जोडे. दिलसाद अलीले 27 रन जोडे भने ललित राजवंशी 18 रनमा नट आउट रहे. बलिङतर्फ आर्मीका लागि पवन कार्कीले चार विकेट तथा आकाश चन्द, साहब आलम, नरेन्द्र साउद र बसिंह अहमदले एक एक विकेट लिए। त्यसपछि आर्मीले दोस्रो इनिङमा 9 विकेट गुमाएर 234 रन जोड्दै 47 रनको अग्रताका साथ पारी घोषणा गरेको थियो। आर्मीका भीम सार्की 105 रन बनाएर अवस्थित रहे। त्यस्तै पवन कार्कीले 37 रन जोड्दा नरेन्द्र साउदले 31 रन बनाए। पुलिसका सागर ढकालले 6 विकेट हात पारे। ललित राजवंशीले 2 तथा कुशल भुर्तेलले 1 विकेट लिए। 47 रनले पछि रहेर दोस्रो इनिङ थालेको पुलिसले पहिलो दिनको समाप्ति 1 विकेट गुमाउँदै 23 रन बनाएको छ। कुशल भुर्तेल 12 तथा शंकर राणा 7 रनमा खेलिरहेका छन्। अमित श्रेष्ठ 4 रन जोडेर आउट भए। उनलाई आकाश चन्दले आउट पारे।
अब खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशको सुरक्षा व्यवस्थाका बारेमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा छलफल। स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन। निर्वाचनका लागि आवश्यक स्रोत साधनको कमी हुन नदिने अर्थमन्त्री रामेश्वर खनालको प्रतिबद्धता। म्याग्दी र मुस्ताङ जोड्ने मालडुङ्गा बेनी सड़कको स्तरोन्नति सम्पन्न। फिलिपिन्समा भारी वर्षापछिको पहिरोमा परि 7 जनाको मृत्यु। र आहारा गोल्ड कपको उपाधिका लागि भोलि आयोजक सहारा क्लब र जावला खेल युथ क्लब बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।